नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10 दिनभित्रै चुनावको मिति घोषणा हुने प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार खनालको भनाई। चुनावको मिति घोषणा गरेपछि संशोधन विधेयक पारित गरिने।
संशोधन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न दिएको समय आज सकियो। स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सकिनु, एक महिना अघि चुनाव गर्ने व्यवस्था राख्न सांसदको प्रस्ताव।
राजनीतिक गतिरोध अन्त्यको प्रयासका लागि राष्ट्रपतिले 3 दलसँग छलफल गर्दै भोलि प्रधानमन्त्रीले मधेसी मोर्चासँग छलफल गर्ने।
साउथ चाइना सीमा निर्मित टापुमा चीनको पहुँच रोक्नुपर्ने भावी अमेरिकी विदेश सचिवको प्रतिक्रिया पछिल्लो अभिव्यक्तिले। दुई देश बीचको सम्बन्धमा तिक्तता आउन सक्ने।
र विश्व फुटबल वरियतामा नेपाल 6 स्थानमाथि उक्लियो। मनाङ मर्स्याङले धनगढ़ीमा चलिरहेको खप्तर गोल्ड कपको फाइनलमा।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग पुस्तौं पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 057-412-595-98-550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले अबको 10 दिनमै चुनावको मिति घोषणा गरिने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा खनालले चुनावको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने समेत बताउनुभयो। संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुने भन्दै वहाँले आगामी जेठको पहिलो हप्ताभित्र चुनाव गर्ने सरकारको तयारी रहेको दिनुभयो। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउने हल्ला मात्र गरेको तर चुनाव गराउने पक्षमा नरहेको आरोप लगाउनुभयो।
ऊर्जा मन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संविधान संशोधनको विषयमा मतदान प्रक्रियामा जाने र चुनावको मिति तोक्ने सहमति भएको दावी गर्नुभएको छ। अर्घखाँसीको सन्धिखर्कमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार पक्षले संविधान संशोधनको पक्षमा र प्रतिपक्षले विपक्षमा मतदान गरी प्रक्रियामा गई टुंग्याउने र छिटोभन्दा छिटो सहमतिमा चुनावको मिति तोक्ने सहमति भएको जानकारी दिनुभयो। सबै राजनीतिक दलहरूसँग सहमतिद्वारा चुनावको मिति तोक्न सरकारले प्रयत्न गरिरहेको उहाँले बताउनुभयो। रोल्पा र रूकुमका नागरिकको माग अनुसार नै 5 नम्बर प्रदेशबाट पहाड़ी जिल्ला अलग बनाएको उहाँको भनाई छ।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले सरकारले ल्याएको विधेयक राष्ट्रको हित अनुकूल नरहेकाले त्यसलाई स्वीकार्न नसकिने बताउनुभयो। अध्यक्ष थापाले देशमा झण्डै 70 लाख युवा मध्ये 50 लाख विदेशिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका परियोजना सञ्चालन गरी युवालाई फर्काउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
यसैबीच सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिवासी जनजाति महासंघले समर्थन जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको आज भएको भेटमा महासंघका अगुवाहरूले संविधान संशोधनले आदिवासी जनजातिको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दा सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो।
सांसदहरूले गाउँपालिका र नगरपालिकाका निर्वाचित पदाधिकारीको पदावधि सकिनुभन्दा एक महिना अघि नै चुनाव गर्ने व्यवस्था कानूनमै राख्न प्रस्ताव गरेका छन्। स्थानीय तहको निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव पेश गर्दै एमाले सांसद राजेन्द्र पाण्डे, गरिमा शाह लगायतले कार्यकाल सकिनुभन्दा एक महिना अघि चुनाव गर्ने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको हो। यस्तै सांसदहरूले चुनावको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने प्रस्ताव गरेका छन्। विधेयकमा आयोगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्नेको साटो सरकारको परामर्शमा आयोगले मिति घोषणा गर्नुपर्ने माग गरिएको छ। कांग्रेस सांसद राधेश्याम अधिकारीले शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा खटाउन नहुने प्रावधान राख्न संशोधन दर्ता गराउनु भएको छ। यस्तै निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयकमा पनि परिमार्जन गर्न सांसदहरूले सुझाव दिएका छन्। दुवै विधेयकमाथि सैद्धान्तिक छलफल सकेर संसद सचिवालयले आजसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बोलाएर राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको हो। केही दिन अघि पाँच दलका नेतालाई बोलाएर सहमतिका साथ अघि बढ़न र चुनाव केन्द्रित हुन आग्रह गर्नुभएकी राष्ट्रपति भण्डारीले अहिले तीन दलका शीर्ष नेतालाई एकै ठाउँमा राखेर कुराकानी गराउनु भएको हो। प्रमुख प्रतिपक्षी एमालेको असहमतिका बावजूद संविधान संशोधन प्रस्ताव पेश भएपछि दलहरू बीच बढ़ेको तिक्तता कम गराउन राष्ट्रपति सक्रिय बन्नु भएको हो।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई छलफलका लागि बोलाउनु भएको छ। छलफल भोलि बिहान 9 बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। विपक्षी दलको विरोधका बावजूद संशोधन विधेयक पेश भएपछि सरकारले मधेसी मोर्चासँग छलफल गर्न लागेको हो। मोर्चाका नेताहरूका अनुसार संविधान संशोधन विधेयकमा गर्ने भनिएको परिमार्जन, राज्य पुनर्संरचना आयोग गठन, स्थानीय तह पुनर्संरचना लगायतबारे छलफल हुनेछ। मधेसी मोर्चामा आबद्ध दलहरूले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन नमान्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जनमत नाप्ने ब्यारोमिटर भएको बताउनु भएको छ। अनेरा सोभियो क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले लामो समयदेखि सोभियो चुनाव नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोच विकास गर्न आवश्यक भएको भन्दै चुनावको तयारी गर्न विद्यार्थीलाई निर्देशन दिनुभयो।
न्याय परिषदको बैठक निष्कर्षविहीन भएको छ। उच्च अदालतमा 82 जना न्यायाधीश नियुक्ति गर्ने तयारी गरेको परिषद बैठक अनिश्चित समयसम्मका लागि स्थगित भएको हो। सात प्रदेशमा रहेको उच्च अदालतका लागि जिल्ला न्यायाधीश, न्याय सेवा र वकिल समूहबाट न्यायाधीश नियुक्त गर्ने तयारी छ। जिल्ला न्यायाधीश, सरकारी वकिल समूहबाट नियुक्त हुने व्यक्तिबारे विवाद नभए पनि नेपाल बारका तर्फबाट कसलाई नियुक्त गर्ने भन्नेबारे विवाद छ। बारले कम्तीमा पनि 50% हिस्सा आफूले पाउनुपर्ने माग गर्दै आएको छ।
पत्रकार मणिराज उपाध्यायको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। लामो समयदेखि मुटु रोगबाट पीड़ित 94 वर्षीय उपाध्यायको हिजो बेलुकी शहीद गंगालाल हृदयरोग अस्पतालमा निधन भएको थियो। उहाँको अन्त्येष्टि अघि मन्त्री, नेता एवं पत्रकारले उहाँलाई श्रद्धांजली दिएका थिए। नेपालका पहिलो पुस्ताका पत्रकार मानिने उपाध्यायले 2011 सालदेखि दैनिक समाज पत्रिकामा काम गर्नुभएको थियो भने उहाँको एक्लो प्रयासमा यो पत्रिका 2052 सालसम्म प्रकाशित भएको थियो। उहाँले तत्कालीन पत्रकार संघमा 2043 देखि 2046 सालसम्म सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो। स्वर्गीय मणिराज उपाध्याय नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदा सदस्य रहेर सँगै काम गरेका तथा अहिलेका वरिष्ठ पत्रकार हरिहर विरहीलाई साथी अर्जुन पोखरेलले मणिराज उपाध्यायलाई अहिलेको पुस्ताले किन सम्झिनुपर्छ भनेर सोध्नु भएको छ।
स्वर्गीय मणिराज उपाध्यायजी हामी सबै पत्रकारहरूको अग्रज अभिभावक हुनुहुन्थ्यो, प्रेरणाको पुञ्ज पनि हुनुहुन्थ्यो। उहाँ जुन बेलामा पञ्चायतकालमा प्रतिकूल परिस्थिति थियो, उहाँले नेपाल पत्रकार त्यो बेलामा संघ थियो, त्यो महासंघलाई जोगाउनको निमित्त अथक प्रयत्न गर्नुभयो, हामी सबैको नेतृत्व गर्नुभयो र उहाँले सधैँ नै राष्ट्रियता, जनताका अधिकार, सामाजिक मूल्य मान्यताप्रति अत्यन्त प्रतिबद्ध हुनुहुन्थ्यो र हामी सबैलाई त्यसको लागि हौसला बढाउनुहुन्थ्यो र पत्रकार इमान्दार हुनुपर्दछ, व्यावसायिक भन्दा पनि सेवाको भावनाले काम गर्नुपर्दछ भन्ने उहाँको धारणा थियो। उहाँ एउटा पत्रकार क्षेत्रको एउटा साधक र तपस्वी व्यक्ति हुनुहुन्थ्यो र उहाँको निधन पत्रकारिताको क्षेत्रको लागि एउटा ठूलो क्षति हो।
सम्पादकीय नीतिमा चाहिँ उहाँ अत्यन्तै कडा हुनुहुन्थ्यो अरे भन्ने पनि हामीले सुन्यौँ, त्यसको बारेमा अलिकति भनिदिनुहोस्।
उहाँ आफूले जुन मूल्य मान्यता अङ्गीकार गरेको हो त्यसप्रति सधैँ निष्ठावान रहि आउनुभयो। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि उहाँले आफूले अङ्गीकार गरेको मूल्य मान्यतासित सम्झौता गर्नु भएन र जो जुन व्यवसायमा लागेको छ त्यसले इमान्दारीताका साथ राष्ट्रप्रतिको आफ्नो कर्तव्यलाई ख्यालमा राखेर काम गर्नु पर्थ्यो भन्ने कुरोमा उहाँले सधैँ नै जोड दिइरहनु भयो।
हुन त उहाँले दरबार र पञ्चायतका बारेमा नबोल्नु भनेर नबोल्नु पनि भनेर भन्नुहुन्थ्यो अरे, तर पनि समाज पत्रिकाका माध्यमबाट चाहिँ प्रजातन्त्र प्राप्तिमा र आम नागरिकको अधिकार प्राप्तिमा चाहिँ पत्रिकाकै माध्यमबाट चाहिँ उहाँले कतिको जोड दिनुभयो, पत्रिकाको चाहिँ कतिको देन थियो समाज पत्रिकाको?
उहाँ पहिले प्रजा परिषदसित सम्बद्ध हुनुहुन्थ्यो, टङ्कप्रसाद आचार्यबाट बढी प्रभावित हुनुहुन्थ्यो, राजतन्त्रप्रति आस्थावान हुनुहुन्थ्यो, अञ्चलाधि समेत हुनुभयो पञ्चायतकालमा, तर त्यसले पनि उहाँले समाज परिवर्तन समाजमा नैतिक मूल्य मान्यताको जगेर्नाको लागि आफ्नो तर्फबाट निरन्तर योगदान दिइरहनुभयो र प्रेस स्वतन्त्रताको लागि पत्रकारहरूको अधिकारको लागि पनि उहाँ कटिबद्ध रहनुभयो।
उहाँबाट चाहिँ ठ्याक्कै त्यो ट्रेन्ड चेन्ज भएको चाहिँ हो कि होइन?
उहाँले व्यावसायिक पत्रकारिता भन्दा पनि मूल्य मान्यताको पत्रकारिता बढी गर्नुभयो, तर त्यति हुँदाहुँदै पनि पञ्चायतको पालामा जुन बेलामा जनताको कुरा लेख्नलाई धेरै गाह्रो थियो त्यस अवस्थामा पनि जनताका कुराहरू लेख्ने प्रयत्न आफ्नै संयम पूर्ण ढङ्गले अगाडि बढाउनु भयो। उहाँ कुनै पनि परिस्थितिमा कहिले उत्तेजित हुनु भएन र कहिले पनि आत्मसमर्पण उहाँले गर्नु भएन।
अहिलेको यो भद्रगोल पत्रकारिताले त उहाँबाट धेरै कुरा सिक्नुपर्ने रहेछ।
यो भद्रगोल पत्रकारितासित उहाँ दिक्क हुनुहुन्थ्यो अहिलेको अवस्थामा, र पत्रकारिता व्यावसायिक भन्दा पनि व्यापारीकरण गर्दै गयो र आफ्नो स्वार्थ आफ्नो हित र आफ्नो सुविधा मात्र पत्रकारिताले हेरे, जनताको समस्यातिर चाहिँ प्रेसले त्यति ध्यान दिएन र बढ्ता राजनीतिमुखी भयो पत्रकारिता भन्ने उहाँको धारणा थियो। त्यसैले उहाँ विरक्त जस्तै भएर लामो समयसम्म देवघाटमा बस्नुभयो र अस्वस्थ भएपछि काठमाडौँमा बस्न थाल्नुभएको थियो र अन्तिम समयमा पत्रकारिता क्षेत्र मा सक्रिय हुन सम्भव भएन उहाँको स्वास्थ्यको कारणले गर्दाखेरि पनि, तर त्यस बेलामा पनि पत्रकारहरूलाई पत्रकारहरूको कर्तव्यप्रति जिम्मेदारीप्रति घचचाइरहनुहुन्थ्यो, सचेत बनाइरहनुहुन्थ्यो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विशाल र अपर्णाको जिन्दगीमा खुसियाली आयो,
म हजुरआमा भए, बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्य कर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो,
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अपनाउनु पर्छ
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
उज्यालो रेडियो नेटवर्क कति मेगाहर्जमा प्रसारण हुन्छ?
ए 100 MHz, बी 90 MHz।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 10 दिनभित्रै चुनावको मिति घोषणा हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालको भनाई, चुनावको मिति घोषणा गरेपछि संशोधन विधेयक पारित गरिने, राजनीतिक गतिरोध अन्त्यको प्रयासका लागि राष्ट्रपतिले 3 दलसँग छलफल गर्दै लगायतका खबर प्रस्तुत गर्यौं।
नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढ़ी छ, भूकम्प, आगलागी, शीतलहर, बाढ़ी पहिरो जस्ता विपत्तिबाट जनधनको क्षति कम गर्न पूर्व तयारीका लागि सरकारले राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ। प्राकृतिक प्रकोप लगायतका विपत्ति आए सरकारका सबै निकाय र सुरक्षा अंगलाई परिचालन गरी एकीकृत रूपमा काम गर्ने यो केन्द्र गृह मन्त्रालय मातहत छ। सरकारले यो वर्ष 75 जिल्लामा केन्द्र स्थापना गर्ने भने पनि अहिलेसम्म 54 जिल्लामा मात्रै स्थापना भएका छन्। साथी मदन पौड्यालले 2072 सालको भूकम्पपछि अहिलेसम्म विपदपूर्वका लागि के तयारी गर्नुभयो भनेर राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख शंकरहरि आचार्यलाई सोध्नु भएको छ।
हामीले विभिन्न किसिमका एक्सर्साइजहरू गरेका छौँ, जस्तै मध्यपश्चिमको बाढ़ीलाई लिएर हामीले त्यस्ता किसिमको बाढ़ी फेरि आउन सक्छ भनेर पूर्व तयारी र जनतालाई सचेत गराउन कृत्रिम अभ्यासका कार्यक्रमहरू गरेका छौँ। कुन बेला कस्तो विपद आउन सक्छ भन्ने त्यसलाई पूर्वानुमान गरेर पनि त्यहाँ कार्यक्रम सञ्चालन गरेका छौँ। त्यस्तै विभिन्न सुरक्षा निकायहरूको सहयोगमा फेरि पनि भूकम्प आउन सक्छ र यहाँ धेरै क्याजुअल्टी हुन सक्छ, त्यसकारण त्यसलाई हामीले पूर्व तयारी गर्यो भने त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भनेर हामी लागि परेका छौँ, प्लान गरेका छौँ र हामी अगाडि बढ़िरहेका छौँ। प्रिपेयरनेसको कार्यलाई पनि हामी तीव्रताका साथ अगाडि लगेका छौँ। मान्छेहरूको क्षमता अभिवृद्धिको कुराहरूलाई पनि हामी उजागर गरेका छौँ र समुदाय स्तरदेखि माथिल्लो स्तरसम्म खोज उद्धार क्षमता बढाउनु पर्छ भनेर हामीले त्यसमा लागि परेका छौँ।
विपदमा खटिने सेना प्रहरी जुन राज्यका निकाय अन्तर्गत पनि पर्छन् उनीहरूको लागि स्रोत साधन सम्पन्न बनाउनु पर्ने जुन अवस्था यससँगै हामीले भोगिसकेका छौँ, अहिले हामी स्रोत सम्पन्न अवस्था उन्मुख भएका छौँ कि छैनौँ?
अब हामी स्रोत साधन सम्पन्न गराउनु पर्छ भनेर लागि परेका छौँ र सरकारले पनि यसलाई गहन विषय ठानेको छ र सरकार पनि यसमा लागेको छ। हामीले आफ्नो क्यापासिटी कति छ त्यसलाई अगाडि ल्याएर बाह्य अरू निकायहरूको पनि सहयोगमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको पनि सहयोगमा खोज उद्धार क्षमताका लागि तालिमहरू दिने यो उद्धार सामग्रीहरूको चाहिँ व्यवस्थापन गर्नेतिर हामी लागि परेका छौँ
र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले हामीलाई विपदको बेला उद्धार गर्छ है भनेर प्रभावित नागरिकले ढुक्क हुने अवस्था छ भनेर कसरी भन्ने?
त्यो जिल्ला जिल्लामा जिल्ला दैवप्रकोप उद्धार समिति रहेको छ जुन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहन्छ र त्यसमा विभिन्न पोलिटिकल पार्टीहरू र सरकारी निकायहरूका प्रतिनिधिहरू गैर सरकारी निकायका प्रतिनिधिहरू त्यहाँ रहनुहुन्छ। उहाँहरूले त्यस्तो किसिमको प्लान गरिरहनु भएको अवस्था छ र केन्द्रमा गृह मन्त्रालयले विभिन्न किसिमका कन्टिन्जेन्सी प्लानहरू आकस्मिक योजनाहरू बनाएको छ र विपदमा हामीले कसरी चाहिँ सजग रहने, कसरी उद्धार क्षमता बढाउने र कसरी जोखिमलाई न्यूनीकरण गर्ने भनेर हामी लागि परेको अवस्था छ र आम नागरिकहरू आफै सचेत नभइकन यो विपदलाई त्यति राम्रोसँग प्रभावकारी रूपमा अगाडि लाग्न नसक्ने हामीलाई विगतको पनि अनुभव छ। तर अर्ली वार्निङ अर्ली एक्सन भन्छ, अब सबै कुरामा अर्ली वार्निङ हुन सक्दैन, जस्तै फ्लडको तपाईँको अर्ली वार्निङ हुनसक्छ त्यसमा अर्ली एक्सन लिन सकिन्छ, जस्तै भूकम्पको विषयमा अहिलेसम्म अर्ली वार्निङको विकास भइसकेको छैन त्यसकारण चाहिँ भूकम्पलाई हामीले भन्न सकिने अवस्था रहेन, तर अन्य कुराहरूको अवस्थामा चाहिँ अर्ली वार्निङ हुन्छ र त्यही अनुसार व्यक्ति आफै पनि सजग रहनुपर्छ, समुदायको क्षमता अभिवृद्धि गर्नुपर्छ, त्यसमा गृह मन्त्रालय अन्य निकायहरूको सहयोगमा अगाडि बढिरहेको छ।
कुराकानीपछि अब फेरि खबरकै सिलसिला। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावितका गुनासा तत्काल समाधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ। प्राधिकरणको आज बसेको कार्यकारी बैठकले केन्द्रीय गुनासो समितिमा आएका गुनासा सम्बोधन गरेर गाविस र नगरपालिकामा नामावली प्रकाशन गर्न निर्देशन दिएको हो। यस्तै प्राधिकरणले त्रिवी अन्तर्गतका इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा पढ्ने विद्यार्थीलाई माघ 21 गतेदेखि फागुन 20 गतेसम्म एक महिना स्वयंसेवकका रूपमा परिचालन गर्न निर्देशन दिन त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
विश्व प्रहरी संगठन इन्टरपोलको 23 एशिया क्षेत्रीय सम्मेलन काठमाडौँमा आगामी माघ 5 7 गतेसम्म हुने भएको छ। प्रहरी प्रधान कार्यालयले आज काठमाडौँमा हुने सम्मेलनबारे जानकारी दिएको हो। सम्मेलनमा मानव बेचबिखन, बालबालिका विरूद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरू, आतंकवाद, साइबर अपराध, वन्यजन्तु सम्बन्धी अपराधका विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले जानकारी दिनुभयो। सम्मेलनमा 50 सदस्य देश र 3 पर्यवेक्षक देशका झण्डै 250 जना भन्दा धेरै उच्च अधिकृत सहभागी रहने शर्माले जानकारी दिनुभयो।
नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 33 किलो सुन काण्डमा थप दुईजनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी श्री नारायण यादव र राजकुमार ढकाललाई उनीहरूको घरबाटै पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनाएको छ। 33 किलो सुन तस्करीमा उनीहरूको संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
प्रहरीको भेषमा काठमाडौँमा लामो समयदेखि ठगीमा संलग्न सिन्धुपाल्चोकका गोपीकृष्ण खतिवडा पक्राउ परेका छन्। अपराध महाशाखाको प्रहरी टोलीले खतिवडालाई पक्राउ गरी कार्यवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ। खतिवडाले आफूलाई अर्का एक व्यक्तिले जागिर लगाइदिने भन्दै 150,000 रूपियाँ ठगी गरेपछि पैसाको समस्या भएका कारण महिलाहरूलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
स्वस्थानी व्रत कथा आज शुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी नुहाएर शुद्ध लुगा लगाएर स्वस्थानीको व्रत शुरू हुन्छ। अबको एक महिना बिहान माघ स्नान गरी मध्यकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ महात्मयको कुमार अगस्त्य बीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। काठमाडौँको साली नदीमा यो वर्ष पनि विशेष मेला लागेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याग्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रशासनले अनुगमन गरेको विरोधमा जनकपुरका औषधि व्यवसायीले आन्दोलन थालेका छन्। अनुगमन समितिले 6 भन्दा बढ़ी औषधि पसलमा कागजात नपुगेको भन्दै तालाबन्दी गरेपछि जनकपुर अञ्चल औषधि व्यवसायी संघले भोलिदेखि औषधि पसल अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ। जनकपुरका 90% निजी स्वास्थ्य संस्था गैर कानूनी रूपमा संचालनमा रहेको गुनासो बढ़ेपछि अनुगमन समितिले अनुगमन थालेको छ।
5 प्रदेशको पक्षमा स्थानीय बासिन्दाले अर्घाखाँची महोत्सवको उद्घाटन कार्यक्रममा ढुंगा मुडा गरेका छन्। उद्घाटन कार्यक्रममा माओवादी नेता डीलाराम आचार्यले 5 प्रदेश टुक्राउनु पर्ने पक्षमा प्रतिक्रिया दिएपछि स्थानीय बासिन्दाले ढुंगा मुडा गरेका हुन्। यस क्रममा 2 घाइते भएका छन्। कार्यक्रममा तनाव भएपछि उद्घाटन गर्न पुगेका ऊर्जा मन्त्री जनार्दन शर्मा उद्घाटनै नगरी फर्किनु भएको थियो।
भोजपुरको कुदाकाउले 8 बाछाका स्थानीय बासिन्दाले रुद्राक्षको दाना बेचेर सड़क बनाएका छन्। रुद्राक्ष बेचेर भएको आमदानीबाट स्थानीय बासिन्दाले सडानन्द नगरपालिकाको दिङलादेखि कुदाकाउलेसम्म सड़क बनाएका हुन्। 29 लाखको लगानीमा 8 किलोमिटर सड़क बनाइएको सावित्रा उच्च मावि कुदाकाउलेका शिक्षक सन्तोष राईले जानकारी दिनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तेह्रथुममा पनि शुरू भएको छ। चालू आर्थिक वर्षदेखि 10 वर्षसम्म यो परियोजना सञ्चालन हुनेछ। प्रारम्भिक चरणमा अलैची, अदुवा, सुन्तला, तरकारी, मकै, धान र आलू खेतीका लागि 20 वटा पकेट क्षेत्र र 2 वटा ब्लकमा परियोजना लागू भएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ।
रसुवा महोत्सव शुरू भएको छ। धार्मिक तथा सांस्कृतिक महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने मूल नाराका साथ रसुवाको लहरे पौवामा आज महोत्सव शुरू भएको हो। महोत्सवमा कृषि, पशु, लघु उद्यम, बाल उद्यान, लत्ता कपड़ा, स्थानीय खानाका परिकार लगायतका झण्डै 100 वटा स्टल छन्। महोत्सव माघ 9 गतेसम्म चल्नेछ।
यस्तै इलाममा पनि आजदेखि माईबिनी मेला शुरू भएको छ। इलाम नगरपालिका नामसालिङ र गोदाक गाविसको बीचमा पर्ने माई र जोगमाई खोलाको दोभानमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। मेलामा नजिकका गाउँ, छिमेकी जिल्ला तथा भारतको दार्जीलिङ लगायतका ठाउँका मानिस समेत मेला भर्न पुग्ने गर्छन्। मेला माघ 2 गतेसम्म चल्नेछ।
मेरो पनि भन्नु छ।
उद्योग मन्त्री नवीन्द्र राज जोशीले 10 वर्षभित्र युवालाई स्वदेशमै रोजगारी दिने खबर उज्यालोमा पढेर ऋषि अधिकारी फेसबुकमा लेख्नुहुन्छ, असम्भव छैन तर यसका लागि सबै मिल्नुपर्छ, नमिल्ने हो भने यो गफ मात्रै हुनेछ।
यही खबरमा निशालामा मोक्तान टिप्पणी गर्नुहुन्छ, सही कुरा मन्त्रीज्यू, तर रात रहे अग्राख पलाउँछ, 10 वर्षसम्म तपाईँ रहनुहुन्न, हाम्रो केस फुलेको हुनेछ अनि तपाईँको छोरा मन्त्री हुनेछ, उसको पनि भनाई 20 वर्षमा सबैलाई रोजगार, त्यसैले पदमा हुँदै गरिहाल्नुहोस् नत्र नभ्याइएला।
विश्व फुटबल वरियतामा नेपाल 6 स्थान उक्लिएको खबर पढेर नारद सिंह विष्टले फेसबुकमा नेपाली फुटबल टीमलाई बधाई दिनुभएको छ। कम लगानी, भ्रष्टाचार र उधारो पुरस्कारका बीच नेपाली फुटबलले निरन्तर प्रगति गरिरहेको छ। खेल क्षेत्रले देशलाई माथि पुर्याए पनि के गर्नु, नेताले देशलाई झनझन डुबाउँदैछन्।
अनि थापा भुवन पनि नेपाली फुटबलको प्रगतिप्रति खुशी व्यक्त गर्दै यो नेपाली खेलाड़ीको मेहनत र पसिनाको फल हो भन्नुहुन्छ। नेपाली फुटबल क्षेत्रको विकास गर्न सके अझ धेरै उपलब्धि हुने थियो कि।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। एक उच्च अमेरिकी अधिकारीले साउथ चाइना सीमा निर्मित टापुहरूमा चीनको पहुँच रोक्नुपर्ने बताएका छन्। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले विदेश सचिवका लागि चयन गरेका रेक्स टिलेरसनले अरूको स्वामित्वमा रहेको समुद्रमा समेत चीनले टापुहरू निर्माण गरिरहेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्ने बताउनु भएको हो। अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा साउथ चाइना सीका अधिकांश क्षेत्रमा चीनले टापु निर्माण गरिरहेको प्रति टिलेरसनले आपत्ति जनाउनु भएको हो। टिलेरसनको पछिल्लो अभिव्यक्तिले अमेरिका र चीन बीचको सम्बन्धमा तिक्तता आउन सक्ने विश्लेषकहरूको भनाइ छ। फिलिपिन्सले गत जुलाईमा चीनले साउथ चाइना सीमा आधिपत्य जमाउन खोजेको विरोधमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेको थियो। अदालतले फिलिपिन्सको पक्षमा निर्णय गरे पनि चीनले त्यसलाई मान्यता नदिने बताएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विश्व फुटबल वरियतामा नेपाल 6 स्थान माथि उक्लिएको छ। विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियता क्रम अनुसार नेपाल 6 स्थानमाथि 175 स्थानमा उक्लिएको हो। यससँगै नेपाल दक्षिण एसियामा 4 स्थानमा उक्लिएको छ। दक्षिण एसियामा भारत पहिलो, मालदिव दोस्रो, अफगानिस्तान तेस्रो, भूटान 5, बंगलादेश 6, श्रीलंका 7 र पाकिस्तान पुछारमा छ। विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्।
मनाङ मोर्स्याङदी क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा भारतको दिल्ली युनाइटेडलाई 3-1 हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। मनाङका लागि अनिल गुरूङले 2 तथा ओलावालेले 1 गोल गरे। फाइनलमा मनाङले संकटा र सुदूरपश्चिम 11 बीचको विजेतासँग खेल्नेछ। यी दुई बीचको सेमी फाइनल भोलि हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
10 दिनभित्रै चुनावको मिति घोषणा हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालको भनाई। चुनावको मिति घोषणा गरेपछि संशोधन विधेयक पारित गरिने।
संशोधन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न दिएको समय आज सकियो। स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सकिनु 1 महिना अघि चुनाव गर्ने व्यवस्था राख्न सांसदको प्रस्ताव।
राजनीतिक गतिरोध अन्त्यको प्रयासका लागि राष्ट्रपतिले 3 दलसँग छलफल गर्दै भोलि प्रधानमन्त्रीले मधेसी मोर्चासँग छलफल गर्ने।
साउथ चाइना सीमा निर्मित टापुमा चीनको पहुँच रोक्नुपर्ने भावी अमेरिकी विदेश सचिवको प्रतिक्रिया। पछिल्लो अभिव्यक्तिले दुई देश बीचको सम्बन्धमा तिक्तता आउन सक्ने।
र विश्व फुटबल वरियतामा नेपाल 6 स्थानमाथि उक्लियो। मनाङ मर्स्याङदी धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कपको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।